नेपालको साहित्य कला तथा संस्कृतिको फाँटमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा यसपटक हाम्रो पाहुना हुनुभएको छ प्रसिद्ध समालोचक तथा निबन्धकार कृष्ण चन्द्र सिंह प्रधान। विक्रम सम्बत 1982 श्रावण 11 गतेका दिन जन्मनुभएका समालोचक श्री प्रधानले निबन्ध र समालोचना बाहेक कथा, नाटक अनि कवितामा पनि सफलताका साथ कलम चलाउनु भएको छ। हाय तमाखु शीर्षकको रचनाबाट साहित्यिक यात्रा थाल्नु भएको उहाँले कवि व्यथित र काव्य साधना, नेपाली उपन्यास र उपन्यासकार, सिर्जनाको सेरोफेरो, पाइला आगतमा टेकेर, बागमतीको हरक जस्ता पुस्तकको रचना गर्नुभएको छ भने विक्रम सम्बत 2015 कवि व्यथित र काव्य साधना कृतिको लागि मदन पुरस्कार, नेपाली उपन्यास र उपन्यासकार कृतिको लागि 2037 साझा पुरस्कार तथा गोदवा चौथो जस्ता आदि जस्ता पुरस्कारबाट सम्मानित हुनुभएको छ। कुनै पनि विद्यालयमा औपचारिक शिक्षा नलिई स्वअध्ययनबाट साहित्यकार बन्नुभएको उहाँ विक्रम सम्बत 2052 सालदेखि प्रज्ञा प्रतिष्ठानको आजीवन सदस्य रहनु भएको छ भने 2031 देखि 2045 सालसम्म साझा प्रकाशनको महाप्रबन्धक पनि रहिसक्नु भएको छ। स्मरण रहोस् उहाँको आत्मवृत्तान्त पुस्तक नफर्किने ती दिनहरू 2059 सालमा र जिन्दगीका टिपोटहरू 2063 सालमा प्रकाशित भइसकेको छ। त आउनुहोस् हामीले वाशिङटन डीसीबाट ताहाचल काठमाडौँ अवस्थित उहाँको निवास स्थानमा टेलिफोन मार्फत आफ्ना केही खसखस राखेका छौं। समालोचक तथा निबन्धकार कृष्णचन्द्र सिंह प्रधानज्यू, यहाँलाई खसखस.com मा हाम्रा समस्त श्रोताहरूको तर्फबाट हार्दिक स्वागत छ र हामीलाई लागेका खसखस राख्ने अनुमति चाहन्छु। नफर्किने ती दिनहरू र जिन्दगीका टिपोटहरूमा आफ्ना कुराहरू, आफ्नो बारेमा जति पनि कुरा गर्नुभयो त्यसमा आफूलाई चाहिँ कतिको इमान्दारीका साथ प्रस्तुत गर्नुभएको जस्तो लाग्छ?
अब मलाई त मैले हेर्दाखेरि त मैले जे लेखेँ नफर्किने ती दिनहरूमा ती मेरा यथार्थहरू हुन्, त्यसमा मैले कुनै किसिमको ढाकछोप गर्ने प्रयास गरेको पनि छैन, बढाइ चढाइ केही भन्न खोजेको पनि होइन। जुन घटेका हुन्, बेहोरेका हुन् र झेलेको हो ती सबै यथार्थलाई मैले यथावत प्रस्तुत गर्ने चाहिँ गरिएको छ। त्यस कारणले मलाई लाग्दछ त्यो त्यसबारे कुनै किसिमको आशंका गर्नुपर्ने स्थिति छैन जस्तो लाग्छ। त्यस्तै फर्क यो जिन्दगीका टिपोट हो, हुन त दुवै एक अर्कोसित आबद्ध, दुवै एक अर्कोको श्रृंखलाभित्रै पर्दछ, तर पनि जो मेरा पहिलेका छुटफुट कुराहरू हुन् त्यसलाई पनि समावेश गर्ने प्रयास मैले जिन्दगीको टिपोटहरूमा चाहिँ गरेको छु। तर त्योभन्दा पनि बढी के छ भने मैले एउटा हामी मान्छे हौ र हामीबाट पनि गल्ती चाहिँ नहुने होइनन्, हामीमा पनि त्यस किसिमका कमजोरीहरू हुन्छन् र ती कमजोरी र त्यस किसिमका केही गल्तीहरू जो जानी नजानी पनि भइदिएका छन् मैले त्यसलाई पनि नढाकिकन इमान्दारीपूर्वक राख्ने प्रयास गरेको छु। त्यसो भएको हुनाले मलाई लाग्दछ पाठकहरूलाई त्यो पढ्दाखेरि कुनै किसिमको यो कुनै किसिमको एउटा आडम्बरी कुराहरू त्यहाँ केही राखेको छैन।
नफर्किने ती दिनहरूको कुरामा तपाईँले त्यो किताब लेख्दाखेरि रचना गर्दाखेरि जुन हिसाबले चाहिँ नि बितेका दिनहरूलाई एउटा लोभ लाग्दो किसिमले नफर्किने ती दिनहरू भनेर शीर्षक दिनुभयो यस रचनालाई, त्यति हुँदाखेरि पनि ती नफर्किने दिनहरू भनेर तपाईँले माया गरे माया मारिसक्नुभएका दिनहरू फर्के, अहिले कुनै दिनहरू फर्के जस्तो लाग्छ कि लाग्दैन तपाईँले?
नफर्किने ती दिनहरू जो मैले भोगेँ, भोगिसकेको कुराहरू हुन्, विगतका कुराहरू हुन्, अब मेरो निम्ति त्यो इतिहास भइसकेका कुराहरू हुन् र ती त्यसरी नै त्यही किसिमले त अवश्य पनि फर्किँदैन भन्ने मलाई पुरा विश्वास छ। किनभने फर्किने कुरो पनि भएन, स्थिति बदल्यो, वातावरण बदल्यो, जिन्दगी बदल्यो, भोगाइ बदल्यो, सबै बदल्यो, त्यो केही कुरो पनि त्यसरी नआइकन हुन सक्छ, रूपान्तरित भएर पनि फेरि पनि आउन सक्दछ, त्यो नआउला भने मलाई लाग्दैन। तर त्यसरी नै आउँदैन जसरी मैले भोगे अथवा मेरो जिन्दगीमा त्यो विगतको इतिहास भएर जुन गयो त्यसरी नै सायद अब आउँदैन होला।
साहित्यकारहरू भावुक हुन्छन्, प्रतिष्ठा राख्न र छोरीको बिहेको आर्थिक भार हटाउन आफ्ना मदन पुरस्कार अनि प्रत्नश्री पदकहरू गालिँदै गर्दा बाँडाको पसलमा ती पदकहरू गालिँदै गर्दा तत्क्षण साहित्यकारको हैसियतले तपाईँको मनमा के कस्ता कुराहरू खेलिरहेको थियो, केही सम्झना आउँछ?
अब लेखकहरू त भावुक हुन्छन् अवश्य है, तर त्यो भावुकता बस मैले गरेको होइन, र त्यो गाल्दाखेरि निश्चय नै मलाई चाहिँ सन्तोष लागेको थिएन, मलाई दुःख र पीड़ा लागेको थियो, किनभने त्यो मेरा मैले पाएको पुरस्कारको त्यो एउटा चिनो थियो, कृतिको चिनो थियो, त्यो चिनो मेरा पछिका पुस्ताले पनि कमसेकम ए मेरा चाहिँ पिताजी अथवा चाहिँ प्रपिताजीहरूले चाहिँ यसरी गर्नुभएको रहेछ भन्ने कुरालाई बोध गराउने एउटा चिनो थियो, त्यो चिनो नै मैले मास्दाखेरि मलाई कम चाहिँ दुःख लागेन होला, कम पीड़ा लागेन होला, त्यो त हामी सहजै अनुमान गर्न सक्छौँ। तर यथार्थताको अघिल्तिर यस्ता भावुकताका कुराहरूको पनि केही सिट लाग्दो रहेनछ, किनभने बाध्यताले हामीलाई जे पनि गराउन सक्दो रहेछ, तर त्यस बेलाको त्यो बाध्यताले मैले जे गरे त्यो मेरो निमित्त दुःखदायी कुरा नै हो। व्यवहारले गर्दाखेरि र व्यवस्थाले गर्दाखेरि अरू उपाय मैले देखिनँ, कसैसित ऋण माग्नुभन्दा पनि म त्यो ऋण मागेर चाहिँ केही गर्नु मलाई साह्रै चाहिँ मन पर्दैन, त्यो कहिले पनि गरिनँ मैले, त्यस कारणले पनि त्यस्तो किसिमको एउटा घटना घट्नु भयो।
2009 साल ताका तत्कालीन युवराज महेन्द्रसँगको भेटमा उनले धोतीवालको कहिले विश्वास नगर्नु भनेको कुरा तपाईँको स्मरणमा अझै ताजा छ होला। महेन्द्रले
म झल्झल्ती नै सम्झन्छु ती कुरा ती वाक्यहरू
हजुर, अनि को प्रति र किन इंगित गरेको भन्ने कुरा त यहाँले बुझ्नु भएको छ, त्यो भनौँ न हाम्रा श्रोताहरूलाई।
मैले हेर्दाखेरि है मेरो व्याख्या उहाँको चाहिँ मनमा के थियो, कुन सोचाइले त्यसो भनेका हुन् यो कुरो चाहिँ मलाई थाहा छैन है, तर मैले के अर्थ्याएँ भने त्यस बेलामा हाम्रो राष्ट्रिय कतिपय राष्ट्रिय प्रश्नहरू राष्ट्रिय चाहिँ स्थितिहरू अलि दयनीय थियो। उदाहरणको लागि भनौँ, हाम्रा रेडियोमा हाम्रा चाहिँ जनजीवनमा धेरै जस्तो चाहिँ छाएका के थियो भने हिन्दी गीतहरू छाएको थियो, एउटा कुरा यो। दोस्रो, हाम्रो आफ्नो राष्ट्रिय मुद्रा हुँदा हुँदै पनि भारतीय मुद्रा या भनौँ यो त्यस बेलामा अङ्ग्रेजको शासन थियो भारतमा, इस्ट इन्डिया कम्पनीले चलाएको या ब्रिटिसले चलाएको कम्पनी चाहिँ हाम्रो चाहिँ सम्पूर्ण चाहिँ टाढी क्षेत्रमा प्रचलित थियो, काठमाडौँमा बाहेक अन्यत्र सबै ठाउँमा भारतीय मुद्राकै प्रचलन थियो। त्यसरी नै हिन्दी बोल्नु एउटा ठुलो चाहिँ एउटा अहंकार जस्तो एउटा प्रचण्ड ठुलो शान गरेको जस्तो चाहिँ लाग्दथ्यो। त्यसरी हामी हाम्रा चाहिँ भाइहरू दाईहरू नेपालीहरू नेपाली नागरिकहरू हिन्दी बोलेर गाली गर्नु पर्यो भने हिन्दीमा, बडो चाहिँ ठुलो कुरा गर्नु पर्यो भने हिन्दीमा, आदेश दिनु पर्यो भने हिन्दीमा, एक किसिमको एउटा प्रचलन थियो। र त्यो राष्ट्रिय दृष्टिकोणले एउटा स्वतन्त्र राज्यको दृष्टिले एउटा स्वतन्त्र देशको दृष्टिले हेर्दाखेरि त यो त्यति सुहाउँदो कुरो थिएन, सायद माया लाग्दछ त्यो पीड़ा महेन्द्रलाई पनि थियो। अनि त्यस्तै हरेक कुरामा हामी आत्मनिर्भर हुन सकेनौँ र परनिर्भरतामा हाम्रो चाहिँ देश चलिरहे जस्तो लाग्दथ्यो र त्यसभित्र प्रमुख भूमिका भारतकै थियो। तर यसले जुन किसिमको एउटा प्रतिक्रिया पर्यो त्यो प्रतिक्रियाको अभिव्यक्ति पनि भन्ने जस्तो मलाई लाग्दछ। र राजनीतिक दृष्टिले त भनौँ भने सुखद कुरो चाहिँ त्यो पनि थिएन हो, यस कारणले त्यसप्रति रुष्ट भएको अथवा चित्त दुखेको हुनाले नै त्यसरी सायद भनिएको हो कि भन्ने मैले अर्थ्याएको
मुख्य कुरा भारतप्रति चाहिँ संकेत गरिएको भन्ने कुरो तपाईँको
आजप्रति संकेत र आफ्नो राष्ट्रिय जो गौरव गर्नुपर्ने जुन विषयहरू हुन् त्यसमा परेको आघातले पनि चित्त दुखेको जस्तो लाग्दछ। त्यसैले हामी राज्य देश जस्तै स्वतन्त्र देश हो, त्यस्तै हाम्रो स्वतन्त्र देशमा हुनुपर्ने जो एउटा मुद्रा र भाषा र गीत वा साहित्य वा यी सबै चिज हुन्, त्यसमा पनि एउटा राष्ट्रियता बोध गराउनु पर्दछ भन्ने खालले पनि सोचिएको हुनुपर्छ। त्यो संकेत गरेको हो कि भन्ने पनि मलाई लाग्दछ।
प्रज्ञा प्रतिष्ठानको आजीवन सदस्यको हैसियतले कुरा गरौं। प्रज्ञा प्रतिष्ठानले वर्षेनी गर्दै आएको राष्ट्रिय नाटक महोत्सव, राष्ट्रिय कविता महोत्सव जस्ता कार्यक्रमहरू दुई तीन वर्षदेखि रोकिएको छ। प्रतिष्ठानको आजीवन सदस्यको हैसियतले यस क्रम भङ्गतालाई कसरी हेर्नु भएको छ?
यसलाई रोक्नुपर्ने अथवा नगर्नुपर्ने म भन्दिन, एउटा कुरा। दोस्रो कुरो, जुन उद्देश्यले यो कविता महोत्सव गरिन्थ्यो त्यसलाई अलिकति बदल्नुपर्छ भने, त्यस बेलाको कविता महोत्सवमा अहिले राजाले प्रचलनमा ल्याउने प्रयास गरेको र त्यसलाई एउटा निर्दिष्ट दिशा दिने प्रयास गरिएको, किनभने त्यो गाईयात्रा के अरे कविता महोत्सवको विषय जुन दिइन्थ्यो एउटै विषयमा कविता लेखिन्थ्यो, त्यो एउटै विषय पनि राजाबाटै आउँथ्यो र त्यस विषयमा शारीरिक आफ्नो आफ्नो विचार पनि व्यक्त गर्ने या भावना व्यक्त गर्ने या कविता लेख्ने काम गरिन्थ्यो। त्यस कारणले त्यो एक प्रकारले निर्देशित थियो। अब त्यसरी निर्देशित नभइकन जसरी हामी चाहिँ एउटा कविता सुनाउने सुन्ने किसिमको एउटा जस्तो किसिमको परिपाटी चाहिँ स्वतन्त्र रूपले चाहिँ प्रचलन प्रचलित रहिआएको छ, हो त्यसलाई त्यही रूपमा चाहिँ थाल्नुपर्छ भन्ने मलाई लाग्दछ। अब जहाँसम्म नाटकको कुरा हो, नाटकको अभिवृद्धिको लागि, नाटकको विकासको लागि, नाटकीय रंगमञ्चको उत्थानको लागि, नाटकीय कलाको चाहिँ सृजनाको लागि यो नाटक महोत्सव चाहिँ हुनु जरुरी छ, भइरहनुपर्छ भन्छु म। चाहे त्यो एकाडेमीले गरोस् अथवा अर्कै कुनै संस्थाले जस्तो अहिले गुरूकुलमा गरिन्छ, एकाडेमीको काम अहिले गुरूकुलले गरिरहेको छ नाटकको देखाउने काम हो, त्यसलाई हामीले चाहिँ प्रोत्साहित गर्नुपर्छ भन्ने मलाई लाग्दछ।
एक समालोचकको हैसियतले समालोचना विधालाई कसरी हेर्नु भएको छ तपाईँले?
होइन, अब समालोचना भनेको त एउटा सम्यक दृष्टि, सम्यक विचार है, सम्यक रूपमा टीका टिप्पणी गर्नु, परीक्षण गर्नु र उचित निर्णयमा पुग्नु, सामान्यतया मैले त यही सम्झेको छु समालोचनालाई। र त्यसो भएको हुनाले यसमा हामी माने पूर्वाग्रही भएर रचनालाई हेर्नु हुँदैन, पूर्वाग्रही भएर कुनै कवि लेखक प्रति हामीले चाहिँ आलोचना प्रत्यालोचना गर्नु चाहिँ हुँदैन, र चाहे त्यो मित्र होस् चाहे अमित्र होस् जसकै हो, मलाई के लाग्छ भने जब हामी समालोचना लेख्न थाल्छौ समालोचना गर्न थाल्छौ त्यस बेलामा कृतिकारलाई या सर्जकलाई हामीले बिर्सनु पर्दछ। अगाडि त्यो सर्जकलाई राखेर जब हामी आलोचना गर्दछौ मलाई लाग्छ त्यस बेलामा त्यो अलिकति अलिकति प्रभावित हुन्छ हुन्छ, चाहे राम्रो अर्थमा प्रभावित होस् चाहे नराम्रो अर्थमा प्रभावित होस्। त्यसो भएको हुनाले सर्जकलाई बिर्सिएर हामीले मस्तिष्कमा त्यसलाई नल्याइकन उनका जो कृति हाम्रो समक्ष छ त्यो कृतिमा आधारित हुनुपर्दछ, त्यो कृतिलाई नै हामीले त्यो कृतिमै लक्षित भएर त्यसका राम्रा नराम्रा पक्षहरू, समयोचित पक्षहरू अथवा के कस्तो किसिमका कमी कमजोरीहरू छन् इंगित गर्नु आवश्यक जस्तो मलाई लाग्दछ। त्यसरी गयो भने एक आपसमा माने सत्य कुराको अभिव्यक्ति, सत्य कुराको निरीक्षण हुन सक्छ, अन्यथा त्यो पूर्वाग्रहले गर्दाखेरि अब त्यो पूर्वाग्रह पनि फेरि कस्तो किसिमको हुन्छ भने मात्रै व्यक्तिसित पूर्वाग्रह राखेर लेखिने मात्रै होइन, वैचारिक पूर्वाग्रह पनि हुन्छ। समालोचक जुन विचारका हुन् त्यो विचारलाई त्यागेर त उसले समालोचना गरिराखेको हुँदैन, त्यो कसैभित्रै त्यो घेराभित्रै बसेर समालोचना गरिन्छ, उसका पनि आफ्ना सीमा छन् होइन, जसमा देखाएर त जरुरी हुन्छ हो। त्यस्तै लेखकको पनि आफ्ना चाहिँ पूर्वाग्रह होला। यो दुवै किसिमको पूर्वाग्रहले हाम्रो चाहिँ व्यवहारमा काम गरिराखेको म देख्दै छु। त्यसो भएको हुनाले हामी कति त्यसबाट मुक्त हुन सक्छौ, या भनौं त्यसलाई आधार नमानिकन जे जस्तो कृतिद्वारा प्रकट हुने देखिने विचारहरू भावनाहरू हुन् त्यसलाई हामीले चाहिँ लक्ष्य बनाएर यदि हामी अघि बढ्न सक्यौं भने अझ पनि राम्रो हुन्छ। तर यो भनाइ मात्रै हो, आखिर हाम्रो सीमा त नभएको होइन, सीमालाई नाग्नु साह्रै गाह्रो कुरा हो। त्यस कारणले केही न केही कमजोरी अथवा अरू केही न केही चाहिँ सीमितता परिमितता चाहिँ आउन सक्छ त्यो व्यवहारमा, चाहिँ त्यसबाट हामी मुक्त हुन साह्रै गाह्रै जस्तो लाग्दछ।
यही व्यवहार सीमित र सीमितता र परिमितताको कुरा गर्दाखेरि विशेष गरी हाम्रो नेपाली साहित्यमा समालोचक चाहिँ तटस्थ निष्पक्ष र पूर्वाग्रही जस्तो यहाँले भन्नुभयो नि त्यस्तो नभएकोले साहित्यको हुनुपर्ने विकास भएको छैन भन्ने कुरा पनि गुनासोहरू यत्र तत्र सुनिन्छ भनेपछि यसलाई यस्तो पनि स्वीकार्नुहुन्छ है?
मैले पनि स्वीकार्छु, तर के भने एउटा हाम्रा जो पाठक हुन् नि त्यसको मनोविज्ञान साइकोलोजी र त्यो साइकोलोजीले पनि समालोचकलाई अलिक प्रभावित गरेको हो कि भन्ने मलाई लाग्दछ। मैले कुन अर्थ भन्नु खोजेको छु भने कसैलाई गाली गर्यो भने कसैलाई सात पुस्ता हुर्काएर चाहिँ केही शब्द भनियो भने होइन बरु कडा शब्दमा चाहिँ कसैको टिका टिप्पणी गरियो भने त्यो लेखिएको अङ्क हताहत बिग्रेको हुन्छ। मैले देखेको यो हेर्नु सबैको आँखा पर्छ त्यहाँ, अनि बडो सौम्य बडो चाहिँ शालीन तरिकाले केही भनिएका कुराहरूमा कसैको ध्यान जाँदैन, कसैलाई आकर्षित गर्नु रहेन। त्यहाँ मैले सिद्धान्त स्वीकार गरिरहेको होइन, व्यावहारिकमा लेखिएको कुरा मैले भनिरहेको हुँ। त्यसले गर्दाखेरि पनि मलाई लाग्छ यसलाई प्रोत्साहित गरिराखेको थियो कि भन्ने चाहिँ मैले अनुमान गरेको कुरा हो यो है। यसलाई होइन नै म भन्न सक्दिनँ, यसले पनि अलिकति समालोचनालाई अलिकति हाम्रो चाहिँ स्वस्थ चाहिँ विचारको विचारलाई हुर्काउनुमा बाधा पुगेको थियो कि भन्ने चाहिँ मेरो भनाइ हो। त्यसलाई नकारात्मक रूपमा हामीले लिनु हुँदैन, तर वास्तवमा समालोचना भनेको त गाली गर्नु होइन होइन, कसैको चाहिँ कसैलाई चाहिँ यो नराम्रो दृष्टिले आक्रमण गरेर ढाल्ने काम गर्ने त समालोचना होइन नि। हाम्रा चाहिँ इतिहासमा त्यस किसिमका विगतका कुराहरू बेला बेलामा देखिएका छन्, माने ढाल्नकै निमित्त समालोचक भइदिएको जस्तो, मार्नकै निमित्त पनि ऊ चाहिँ आलोचक भएर जन्मिएको जस्तो, त्यो खालको एउटा संकीर्णता, त्यो खालको पूर्वाग्रह, त्यो खालको एउटा निम्न स्तरीय चाहिँ जो चाहिँ आलोचना प्रत्यालोचनाहरूले पनि ठाउँ पाएको थियो कुनै बेला, र त्यो बेला बखतमा त्यो देखा परिराखेकै हुन्छ। म त्यसलाई समालोचना पनि भन्दिनँ, समीक्षात्मक एउटा स्वस्थ परम्परा पनि म त्यसलाई भन्दिनँ
भने। अब अहिले जुन हामीले कुरा गर्यौं नि यो समालोचकहरूमा अलिकति रचनाकारप्रति पूर्वाग्रह रहित लेख्ने जुन समालोचक र समालोचकहरूको प्रवृत्ति छ यसमा कमी आएको छ, यसप्रति अहिलेका समालोचकहरूलाई चाहिँ कस्तो सल्लाह दिनुहुन्छ? अहिले
अहिले अब त्यो पृष्ठभूमिमा वर्तमानलाई हेर्दाखेरि त्यो धेरै चाहिँ कम चाहिँ पाइन्छ, माने त्यो बाटो क्रमशः हामीले थाहा थालेको चाहिँ मलाई लाग्दछ। त्यस किसिमको एउटा निम्न स्तरीय लेखन छैन, तैपनि अब कहिले काहीँ त्यस्तो आउनु अर्कै कुरा हो। तर मेरो मलाई के लाग्छ भने हामीले उठाउनुको निमित्त कसैलाई उठाउनुको निमित्त समालोचना गर्नु पनि हुँदैन, कसैलाई खसाल्नुको निमित्त समालोचना गर्नु पनि होइन होइन, त्यो त एउटा विवेकको कुरा हो। माने रचनाले के भन्छ, के उद्देश्यले त्यो लेखिएको हो, त्यसभित्र कति गुणता छ, कति चाहिँ त्यो परिमार्जित हो, कति त्यो गरिमापूर्ण छ, उच्च स्तरीय छ अथवा निम्न स्तरीय छ, जे छ हामी त्यसप्रति निर्भीक भएर स्वाभिमानी भएर चाहिँ बोल्नु पर्दछ हामीले. कसैलाई माने आखिर त लेखक त आफ्नै आत्मविश्वासमा आफ्नै व्यक्तित्वमा प्रस्फुटित हुने र उठ्ने कुरा नै हो. कसैले बनाएर त लेखक बनिँदैन, होइन? कहिले कसैलाई कसैमा त्यस किसिमको प्रतिभा छैन, व्यक्तित्व छैन, मैले उसलाई सगरमाथा चाहिँ बनाइदिए बनाउँदैमा त्यो मान्छे सगरमाथा जस्तै भएर के उठ्न सक्छ? आफ्नो व्यक्तित्वको कुरा हो, प्रतिभाको कुरा हो. मैले उठाएर उठ्ने त होइन नि, मैले खसालेर पनि खस्दैन त्यो हो. त्यो त्यो चिजलाई हामीले हेर्न गर्नुपर्दछ र कसैप्रति निष्ठा पनि होइन, कसैप्रति चाहिँ यो श्राप दिने जस्तो किसिमको एउटा दुर्भाषा भएर लेख्ने काम पनि गर्नु हुँदैन. त्यसैले एउटा त्यस किसिमको एउटा सैद्धान्तिक धरातलमा चाहिँ उभिएर हामीले चाहिँ सन्तुलित विचारहरू व्यक्त गर्नु सक्छौ भने मलाई लाग्छ त्यो चाहिँ समालोचनाको क्षेत्रमा एउटा राम्रो चाहिँ त्यसले भूमिकाको काम गर्नेछ. अर्को चाहिँ अर्को एउटा के कुरो पनि हामीले बिर्सनु हुँदैन भने समालोचना भनेको त सैद्धान्तिक कार्य होइन र होइन. त्यसमा जतिसुकै तपाईँ निरपेक्षित भएर बस्नु भए तापनि तपाईँको आफ्ना सिद्धान्त, आफ्ना विचार, आफ्ना दर्शन, आफ्नो एउटा आधारभूत केही त मान्यता होला नि, त्यसबाट त हामी रिक्त छैनौ नि. हो, त्यो मान्यता अथवा त्यस किसिमको जुन एउटा अवधारणा छ हरेकको आफआफ्नो वा हरेकको आफ्नो एउटा दर्शन, कुनै दर्शनबाट पनि दर्शनको सृजना त प्रत्येक आलोचकले गरिराखेको हुँदैन, भइराखेको दर्शनलाई नै उसले पनि प्रयोग गरिराखेको हुन्छ. र समालोचना यस्तो चिज हो जसले कुनै एउटा विषय होइन, विज्ञानदेखि लिएर ज्योतिषदेखि लिएर है त्यसको अनेक शास्त्रीय जो पक्षहरू छन् मनोविज्ञानदेखि लिएर सबैको आधार लिएर समालोचनाको विकास रहेको हो. समालोचनाको आफ्नै त कुनै केही ऊ छैन नि. सैद्धान्तिक रूपले हेर्दाखेरि मलाई यो लागेको हो, त्यसैले जो सिद्धान्तमा हामी चाहिँ लिन्छौँ भने निश्चय नै त्यहाँनिर एक अर्कोको सिद्धान्तसित बाँधिने त स्वाभाविकै हो नि. हो, त्यसलाई हामीले नराम्रो अर्थमा लिनु हुँदैन. त्यो एक किसिमको परिमितता पनि हो, त्यो एक किसिमको व्यवस्था पनि हो, र त्यसलाई हामीले आधार बनाएर कसैमाथि प्रहार गर्ने कुरा चाहिँ आउँदैन.
अब यहाँले कसैको कृतिको समालोचना गर्नु पर्यो भने त्यो मूलत कसरी त्यो कृतिलाई तपाईँले समालोचनाको विषय बनाउनुहुन्छ?
म सकेसम्म निरपेक्षित भएर हेर्छु, आग्रही आग्रह राखेर हेर्दिन. एउटा कुरा होइन, त्यो प्रगतिशील विचारको होस्, त्यो उत्तराधुनिक विचारका होस्, त्यो चाहिँ अस्तित्ववादी विचारको होस्, त्यो विचारभित्र त्यसको चाहिँ प्रतिष्ठा कस्तो हुनुपर्ने हो त्यसलाई म लिन्छु. अर्थात् म यसकारणले त्यो विचारप्रति म निरपेक्षित हुन्छु, त्यसलाई धारण गरेर पनि होइन, त्यसलाई चाहिँ विरोध गरेर पनि म हेर्दिन. र त्यो ठाउँमा त्यो रचना कतिको उपयुक्त छ भन्ने किसिमले म परिगल्ने काम चाहिँ गर्दछु.
अब
विचारप्रति आग्रह राखेर पनि होइन, त्यसलाई त्यो विचार विचारै होइन भनेर त्यसको खण्डन गर्नुको निमित्त नै अथवा विरोध गर्नुको निमित्त नै भनेर म लेख्दिनँ. होइन, आखिर त जुनसुकै विचार भए पनि हामीले के को लागि त्यो लेख्ने गर्छौँ भने एउटा समाजको लागि, सांस्कृतिक विकासको लागि, मानिसको चाहिँ चारित्रिक विकासको लागि, उसको जुन सोचाइ हो, चिन्तन हो, त्यसमा गरिमापूर्ण त्यसको चाहिँ एउटा व्यापक र मानवीय चाहिँ जो दृष्टिकोण हो त्यसको विकासको निमित्त नै हामी केही गरिराखेका हुन्छौँ. सबै दर्शन सबै विचारले त यही कुरालाई नै स्वीकार गर्दछ, मनुष्यता र मानवीय जो आस्था हो त्यसभन्दा विरोध, त्यसको विरोधमा त मलाई लाग्छ न प्रगतिवादीहरू नै हिँड्छन्, न अस्तित्ववादीहरू हिँड्छन्, न अरू हिँड्छन्, होइन? हो, त्यो समय त्यो नै एउटा सबभन्दा ठूलो चाहिँ आधार हो भन्ने मलाई लागेको हो, त्यसै दृष्टिकोणले हेर्छु.
अब एकछिन पछाडि जाउँ, तपाईँ साझा प्रकाशनको महाप्रबन्धक हुनुभएको बेलाको कुरा गरौँ एकछिन. कति कुराहरू त नि नियममा कानूनमा लेखेको पनि हुँदैन, प्रष्ट कुराहरू होइन, यस्ता कुराहरू चाहिँ नैतिकता तथा आचार को आधारमा लागू हुन्छ। तपाईं सादा प्रकाशनको महाप्रबन्धक हुँदाखेरि क्षेत्र प्रताप तत्कालीन अध्यक्ष क्षेत्र प्रताप अधिकारीको जोडमा तपाईंले आफ्नो कृति उपन्यास र उपन्यासकार सादा पुरस्कारको लागि चाहिँ समावेश गर्नुभयो। तपाईंले चाहनु भएको थिएन, जोड चाहिँ क्षेत्र प्रताप अधिकारीजीको थियो। अनि संयोगवश सुखद भनौ के भनौ त्यो पुरस्कृत पनि भयो। त्यो हुँदाखेरि पनि तपाईँले फेरि पछि अब कमलमणि दीक्षितकोबाट चाहिँ के खत पनि खान पर्यो भन्नुभयो। तर यस घटनाप्रति आफूलाई भित्रबाट कतिको सन्तुष्ट मान्नुहुन्थ्यो?
मलाई चाहिँ त्यसको लागि म अहिले पनि दुःख नै मनाउँछु। अर्थात् मलाई चित्त बुझेको छैन। मैले के आधारमा भनिरहेको भने म त्यहाँको स्वयं जीएम थिएँ। बाहिरका मान्छेले त यो कुरा सोध्दैन नि कि जीएमले आफैले होइन अरू कसैको जोडले दिएको हो भन्ने कुरा त गर्दैन बाहिर कामले त होइन। मैले त्यो दृष्टिकोणले नै म आफै जीएम भएर मेरो रचना प्रति साझा पुरस्कारको निमित्त प्रस्तुत गर्नु एउटा उम्मेद्वार हुनु त्यो कतिको उचित हो त्यो मलाई ठिक लागेको थिएन। त्यो पछिसम्म पनि मलाई ठिक लागिरहेन। त्यसलाई लिएर बाहिर टिका टिप्पणी पनि निस्केका थिए, आलोचनाहरू पनि भएको थियो है। त्यो आलोचना गर्नेहरूको दृष्टिकोण सही थियो, मैले गलत भन्दिनँ, फेरि मैले कहिले पनि भनिनँ पनि। तर यो मेरो स्वेच्छाले भन्दा पनि कहिले काहीँ के हुँदो रहेछ, नचाहिकन पनि गरिदिनु पर्ने, चाहेर पनि गर्न नसकिने, यो दुवै चिज हुँदो रहेछ जीवनमा। जहाँ आफूले बसेर काम गरिरहेछ त्यहाँ पनि यो लागू हुन्छ। त्यस्तै नचाहेर पनि मैले चाहिँ त्यो आग्रहलाई चाहिँ अस्वीकार गर्न सकिनँ र त्यो पुरस्कृत भयो। र त्यसपछि अनि फेरि मैले चाहिँ पहिलो आगतमा टेकेर म साझा पुरस्कार पाएँ, जो जुन बेलामा म त्यहाँ थिइनँ, म त्यहाँ आउँदा निस्किसकेपछि पाएको हो त्यो पुरस्कार। त्यस कारण यसमा त मेरो कुनै हात छैन। त भन्नु खोजेको के भने अयोग्यतालाई योग्यतामा परिणत गर्नको निमित्त पुरस्कृत गरेको भइदिएको भए अझ महाकष्ट र दुःख लाग्दो पनि थियो होइन। दुर्भाग्यले म त्यहाँ जीएम पनि थिएँ, त्यो नहुनु पर्ने थियो भन्ने कुरा मात्रै मैले भन्न खोजेको।
हजुर, यहाँको यो प्रश्न र इमान्दारी पूर्वकको जवाफको लागि धन्यवाद। म अब अर्को प्रश्न सोधौं। तपाईँ एक सफल निबन्धकार पनि हुनुहुन्छ, निबन्धलाई कसरी हेर्नुहुन्छ र परिभाषित गर्दाखेरि कसरी गर्नुहुन्छ?
हेर्नुहोस्, यो निबन्धको परिभाषा, एक त निबन्ध भनेको धेरै पछि विकसित विधा हो। यो हाम्रो शास्त्रीय दृष्टिले परम्परादेखि आइराखेको चाहिँ यो विषय होइन। दोस्रो कुरो, यो यति स्वतन्त्र र निरपेक्ष र एउटा आफ्नो प्रतिभाको प्रयोग गर्ने चाहिँ एउटा मलिलो भूमि जस्तो लाग्दछ। विचारहरूको मलिलो भूमि, प्रयोगहरूको मलिलो भूमि, शैलीगत दृष्टिले हेर्दाखेरि पनि अत्यन्तै मलिलो भूमि जस्तो उपन्यास पनि भनौँ म त्यस्तै माया लाग्दछ। भनेपछि छोटकरीमा भन्ने हो भने त यो चाहिँ एउटा व्यक्तिले अथवा लेखकले आफ्नो जिन्दगीमा आफूले अनुभव गरेका भोगेका सुख दुःखका जो नितान्त व्यक्तिगत कुराहरू हुन् त्यसमा आधारित भएर विकसित भएको चाहिँ विधा हो निबन्ध। मोन्टेनले पनि यही कुरा भनेका छन् र त्यसलाई समर्थन गरेर अरू चाहिँ समालोचकहरू विद्वानहरूले पनि यसरी नै भनिएका छन्। त यो एउटा सत्य कुरा हो। तर म के भन्छु भने नितान्त व्यक्तिगत भोगाई र अनुभूतिको विषयलाई बडो रोचक र अनौपचारिक भाषामा व्यक्त गर्ने कला निबन्ध कला हो। र म त्यसलाई व्यक्तिगत मात्रै नभनिकन हामीले जुन व्यक्तिगत रूपमा भोगेका कुरा हुन् त्यो भोगेको कुरा समाजसित सम्बन्ध छ कि छैन, गाँसिएको छ कि छैन, राष्ट्रसित देशसित गाँसिएको छ कि छैन, त्यहाँको प्रशासनसित गाँसिएको छ कि छैन, हो हामी त आखिर दुःख भोगेको वा पीड़ित हुनु परेको वा अनेक विसङ्गतिको शिकार हुनु परिरहेको जुन छ त्यो स्वयं त्यो व्यक्ति नभइकन त्यसको समाजसित हो, त्यसको चाहिँ प्रशासन देशको प्रशासनसित पनि गाभिएको कुरा हो। त्यस कारणले व्यक्तिगत हुँदाहुँदै पनि त्यसको सामाजिकरण हुनुपर्छ भन्ने मेरो पनि सोचाइ हो। त्यसैले मैले आफ्ना जति पनि निबन्ध लेखेको छु त्यो ती निबन्धहरू मेरा व्यक्तिगत विचार र व्यक्तिगत भोगाई र व्यक्तिगत पीड़ाका अभिव्यक्ति हुन्। हुँदाहुँदै पनि मेरा निबन्धहरू मात्रै व्यक्तिगत नभइकन त्यसले समाजका यी कुन्ठाहरूलाई, विकृतिहरूलाई, विसङ्गतिहरूलाई, घिनलाग्दा चाहिँ जति पनि कुराहरू छन् म मेरो माध्यमबाट त्यसलाई पनि व्यक्त गर्ने काम चाहिँ मैले गरेको छु।
कुनै समूह या चाहिँ वर्ग अथवा राष्ट्रलाई त्यसले चाहिँ नेतृत्व गरिरहेको हुन्छ व्यक्तिगत रूप भए पनि
हो। हामी त त्यही माने हामी जे हौ र जस्तो छौ त्यो के हामीमै मात्र निर्भर छ होइन? समाजसित होइन गाभिएको थियो
हजुर।
समाज साह्रै समृद्ध रहेछ भने, उन्नत रहेछ भने, विकसित रहेछ भने त्यहाँको जनता के दुखी हुन्छ? कहिले पनि हुँदैन। त्यस किसिमको विसङ्गति उसले भोग्नु पनि पर्दैन होला, विकृति भोग्नु पनि पर्दैन होला, कुन्ठाहरू पनि आउँदैन होला होइन? हो यसरी गाभिएको हुनाले त्यसबाट हामी अलग छैनौं भन्ने लाग्दछ। हो यो दुवैको समीकरण मेरो निबन्धमा चाहिँ परेका छन्।
अब लेख र रचना एकातिर अनि निबन्धलाई एकातिर राख्न मिल्छ कि गाँच्न मिल्छ?
होइन, यो बेग्लै चिज हो। लेख र रचना यो समालोचना पनि एउटा लेख हो, प्रबन्धहरू जति पनि लेखिन्छन् त्यो पनि लेख होइन, र निबन्ध भनेको त्यो लेख होइन। लेखमा कलाको त्यति आवश्यकता पर्दैन, भाषागत शैलीको सिपको त्यति चाहिँ जरूरत पर्दैन। जुन जरूरत हामीले निबन्धमा देख्दछौ, अर्थात निबन्ध पूर्ण मात्रामा अनौपचारिक हो, प्रबन्ध अथवा लेख भनेको औपचारिक हो। त्यो औपचारिक भनेको शिष्टाचारको भाषा जस्तै हो होइन? जुन चिज औपचारिक हो त्यो नियमबद्ध हुन्छ, अनुशासनबद्ध हुन्छ। निबन्ध भनेको अनुशासनविहीन हुन्छ, त्यो अर्थात त्यो अनौपचारिक हुन्छ, त्यो शास्त्रीयतासित बाँधिएको हुँदैन, स्वयंले शास्त्र खडा गर्छ त्यो निबन्धमा। त्यसको त्यसो भएको हुनाले र निबन्ध के भनेको त भनेको अति रोचक, मानव कि हामी जस्तो एउटा मित्रसँग गफ गरिराखेको जस्तो, एउटा अत्यन्तै प्रिय पात्रसित कुरा गरिराखेको जस्तो, अनौपचारिक भाषामा आफूलाई कति पनि नलुकाइकन, कति पनि आफूप्रति बेमानी नगरिकन, छलकपट नगरिकन, इमान्दारीसँग जे भन्नु मन लागेको त्यो ध्याम ध्याम भन्छौ नि हामी कुराकानी गर्दाखेरि हो, त्यो शैलीमा भनिने कुराहरू निबन्ध हुन्। त्यस कारणले निबन्ध एउटा यस्तो मलिलो भूमि हो कि त्यहाँ एउटा प्रतिभावान लेखकले आफूलाई जसरी जुन चाहेको जसरी चाहेको हो बडो स्वतन्त्र रूपमा उसले आफूलाई प्रयोग गर्न सक्छ, व्यक्त गर्न सक्छ। त्यो स्वतन्त्रता निबन्धमा छ, त्यो चाहिँ नि लेखकको खुबीमा निर्भर गर्नुहुन्छ। उसले जानेको भए राम्रो चाहिँ अनौठो किसिमको एउटा चाहिँ सृजना गर्न सक्दछ, जान्दैन भने लेख भएर गइदिन्छ त्यो। तर लेखको लागि त्यो कलाको आवश्यकता छैन, आत्मीयता धेरै हुन्छ निबन्धमा, लेखमा सैद्धान्तिक कुराहरू मात्रै आउँछन्।
धन्यवाद। अब यही निबन्धको चर्चा गर्दाखेरि नेपालमा निबन्धकारहरू धेरै नै कम मान्छे छन् जो चर्चामा आएका छन्, अब तर पनि निबन्धकारहरू थुप्रै पनि छन्। तर तपाईँको नजरमा निबन्ध यसको पढ्नु भनेर मलाई सल्लाह दिनु पर्यो भने कसको निबन्ध पढ्न सल्लाह दिनुहुन्छ तपाईँले?
अब यो अब भन्नु न हाम्रा आग्रह पटक हुने भन्नु होइन, नेपालको परिवेशमा, नेपालको त्यहाँनिर सांस्कृतिक भूमिमा यदि हामीले अग्रजको रूपमा कसैलाई लिनु छ भने भ्रष्टाचार लक्ष्मीप्रसाद देवकोटा नै हुन्। त्यसपछि मेरो दाई पनि आउनुभयो, उहाँले सामाजिकतालाई बढी ध्यान दिनुभयो होइन, विसङ्गतिलाई र सामाजिक शोषण र अन्यायलाई उहाँले विषयवस्तु बनाएर चाहिँ हृदय रविन्द्रजीले चाहिँ लेख्नुभयो, उहाँको समयको त्यो कुरा भयो। यता आएर मैले चाहिँ कसैलाई त्यस किसिमको तपाईँले भन्नुभयो जस्तो सल्लाह दिनु पर्यो भने त्यसमा प्रथम व्यक्ति त शंकर लामिछाने नै आउनुहुन्छ है। शंकर लामिछानेलाई कोही निबन्ध पढ्न भन्छु म। तारणा शर्माजीको पनि निबन्धको क्षेत्रमा, भाषाको क्षेत्रमा बडो मिठो र एउटा निबन्धात्मक शैलीमा उहाँको पनि एउटा अध्ययनीय कुरा हो, उहाँलाई पनि म प्रस्तुत गर्न सक्दछु। त्यस्तै अहिले अब डाक्टर दुर्गा भण्डारी, उहाँका निबन्ध पनि राम्रा छन्, दुईवटा तिनवटा किताब उहाँको निबन्ध सङ्ग्रह निस्किसकेका छन्, म उहाँको किताब पढ्नलाई सल्लाह दिन सक्छु। अनि त्यस्तै शारदा अधिकारी, या शारदा शर्मा भनौं है त उहाँको एउटा संग्रह निस्केको छ निबन्धको र त्यो निबन्ध पनि साह्रै गहन र बडो मार्मिक र विचार पनि त्यत्तिकै दिने दृढ भएको निबन्ध हो यद्यपि ती सबै निबन्धको ब्याकग्राउन्ड जो हो पृष्ठभूमि त्यो आध्यात्मिक दर्शनसित आबद्ध छ फेरि पनि त्यो आध्यात्मिक दर्शनलाई उहाँले आफ्नो निबन्धमा यसरी प्रयोग गर्नुभएको छ कि कोही मान्छे त्यो आध्यात्मवादी नभए तापनि प्रशंसा नगरिरहन सक्दैन त उहाँको चाहिँ निबन्ध पढ्नलाई म सल्लाह दिन्छु यता आएर एकदम नयाँ चाहिँ निबन्धकारहरूमा युवराज नयाँ घरे तपाईँ नाम त सुन्नुभएको होला है हो युवराज नयाँ घरेका निबन्धको चाहिँ किस्ता बेग्लै किसिमको छ म के भन्छु भने निबन्धमा लेखकले आफ्नो व्यक्तित्वलाई बिल्कुल मौलिक ढंगमा प्रस्तुत गरिकन एउटा आफूलाई चाहिँ बेग्लै किस्तामा उभ्याउन सक्ने जुन हुन्छ नि म त्यसलाई विशेष गरेर म प्रशंसा गर्दछु यो अनुकरण गरेर लेख्नेहरूको त म गर्दिनँ र त्यसकारण युवराज नयाँ घरेका यता आएका निबन्ध पनि निकै राम्रा छन् है त्यसलाई तपाईँले म त्यो हेर्न पनि म तपाईँ अघि भन्नुभयो जस्तो अहिले अब साँच्चै नै भनौँ भने निबन्धमा नेपाली साहित्यमा निबन्धको खडेरी परेको छैन तर जति लेख्छन् जति पनि निबन्धकार देखिन्छन् ती सबै नै अब राम्रा निबन्धकार हुन् भन्न पनि म सक्दिन आखिर त यसरी चाहिँ जुनसुकै विधामा थुप्रै चाहिँ लेखकहरूले प्रयास गर्न थालेपछि त्यहाँबाट अनि चाहिँ निष्कर्षको रूपमा छानिएर परिमार्जित भएर अनि त थोरै नै भेटी हुन्छ नि होइन र हो त्यस रूपमा जो छानिएर आइराखेका छन् त्यस भित्रबाट खारिएर आइराखेका छन् ती त तिनै निबन्धकारहरू त्यसो भएको हुनाले सहजमान निबन्धकार सहजना जति छन् भने आखिर त्यसमा चाहिँ सुयोग्य निबन्धकारको रूपमा प्रतिस्थापित हुने त दुई चारजना हुन्छन् त त्यो दुई चारजनाको खडेरी परेको छैन जस्तो मलाई लाग्छ
बडा सुखद कुरा हो यो तपाईँको सल्लाहको लागि पनि धन्यवाद हामीलाई चाहिँ जे पनि निबन्धको फाँटमा खडेरी परेको छैन भन्ने कुरा सुन्न पाउँदा हामीलाई खुसी लाग्यो यही प्रसंगमा यो प्रश्नको उत्तरमा तारणा शर्माको कुरा लिनुभयो होइन तारणा शर्मा पनि एक सफल समालोचक हुनुहुन्छ तपाईँले उहाँको निबन्ध पढ्न पनि सल्लाह दिनुभयो एक समालोचक तपाईँले तारणा शर्मासम्मको लेख रचनाहरूलाई उहाँको चाहिँ कृतिहरूलाई तपाईँले समालोचना गर्नु भएको छ कि छैन
गरेको छु मेरो त उहाँको बाजाबाजै परेको छ होइन यो त एउटा स्वाभाविक कुरा भन्छु म
हजुर
होइन आखिर त लेखकहरू त सबै स्वतन्त्र आफ्ना विचारका चाहिँ स्वाभिमानी पनि हुन्छन् त्यस कारणले त्यसमा मतभेद हुनु त कुनै ठुलो कुरो होइन भन्छु म मैले त अघि नै भने नि त उहाँलाई कि समालोचना भनेको त सैद्धान्तिक चाहिँ मुङ हो यो रचना हो यो माने सिद्धान्त विपरीत अथवा सिद्धान्तलाई ग्रहण नगरिकन त समालोचना लेखिनै लेखिँदैन अनि ती सिद्धान्तहरू विभिन्न किसिमका छन् विभिन्न दर्शनमा चाहिँ विभिन्न खालको उसमा आइराखेका विचारहरू हुन् सिद्धान्तहरू हुन् त त्यसो भएको हुनाले मतभेद हुनु स्वाभाविक कुरा हो यो मतभेदले नै त्यो शास्त्रको विकास हुन्छ भन्ने मलाई लाग्दछ अब तारानाथजी र मेरो बीचमा मतभेद हुन सक्दछ बाजावाद परेको होला कुनै बेलामा चाहिँ हामीहरू एक आपसमा चाहिँ अनेक खण्डन मण्डन पनि गरिराखेका थियौँ होला यो आफ्नो ठाउँमा छँदै छ तर एउटा लेखकले सृजना गरेका एउटा उपलब्धि जो हुन् त्यसलाई नकार्नु त हामीले हुँदैन त्यो त एउटा बेमानी हुन आउँछ होइन जतिसुकै विरोधी लेखक भए तापनि उनले यदि राम्रो काम गरेका छन् भने त्यसको प्रशंसा त गर्नै पर्छ र जतिसुकै आफ्ना प्रिय लेखक भए तापनि नराम्रो काम गरेको छ भने त्यसको खण्डन पनि गर्नै पर्दछ हामीले इमान्दारी भनेको यही नै हो त्यस कारणले भाषाको क्षेत्रमा तारनाथजीको जुन लेखाइ छ हो त्यो प्रशंसनीय छ उहाँले यसरी भाषालाई खेलाउन सक्नुहुन्छ कि त्यो पढ्दाखेरि त्यसलाई हामी छोड्नै सक्दैनौँ हामी रमिराखेका हुन्छौँ त्यो भाषा र त्यो शैलीभित्र त्यस कारणले निबन्धमा पनि उहाँको आफ्नो योगदान छ अब उहाँले त्यसलाई कन्टिन्यू गरिराख्नु भएको छैन त्यो मलाई दुःख लाग्यो तर लेखिरहनु पर्ने कुरा थियो अहिले बीचमा आएर चाहिँ अहिले चाहिँ अलिकति विच्छेद भएको जस्तो त्यो लेखनप्रति उहाँको अलिकति त्यो अलग अलिक छुटेको जस्तो मलाई लाग्दछ
आज आशा गरौं उहाँले फेरि लेखन कला आफ्नो लेखन क्षेत्रमा क्रमबद्ध फेरि सुरु गर्नुहोस्। हामी प्रश्नको झन्डै अन्तिम अन्तिम आइसकेका छौँ दादा। अब मेरो यो खसखस डट कमका श्रोताहरूको लागि जानकारीको लागि यहाँको नयाँ आउने कृति कुनै छ कि के कृतिको नाम हो के हो र यसको बारेमा अलिकति जानकारी?
हेर्नुहोस् म लेखिराखेको छु, अब संग्रह निकाल्ने जाने स्थितिमा पनि नपुगेको होइन। तर मलाई एउटा के हुन्छ भने म प्रकाशन गर्नेतिर म त्यति चटारो पनि गर्दिन, त्यति हडबडाउँदिन, अथवा नछापिए पनि त्यति दुःख नलाग्ने जस्तो नि त्यसप्रति म त्यति मोह राख्दिनँ। लेखेपछि शीर्षक राख्नु जस्तो झन्डेर काम मलाई अर्को पत्रकारमा सबैको हुनु पर्ने काम जस्तो, अनि प्रकाशकलाई नै पत्रिकाको सम्पादकलाई नै तपाईँले नि राख्नु शीर्षक भेट दिइदिन्छु, अनि त्यसो हुँदाखेरि कति कहिले काहीँ त्यो शीर्षक नमिल्ने पनि भएको छ। र धेरै जस्तो मेरा पहिलेका निबन्धको शीर्षक भैरव अरियालजीले राख्नुभएको, उहाँ र जनकलाल शर्माजी हुनुहुन्छ नि हो, उहाँहरू दुवैजनाले मेरा निबन्ध पहिले सुन्नुहुन्थ्यो र अनि मात्रै छाप्नुमा पठाउने गर्थे। उहाँहरूले जे लेखे पनि मलाई सुनाउनुहुन्थ्यो र हामीले चाहिँ अनि छापिन्थ्यो। त यसरी मेरा पहिलेका निबन्धको शीर्षक पनि धेरै जस्तो जम्मै त्यसको निवारण गर्ने काम भैरव अरियालले नै गर्नुभएको हो। अहिले पनि मलाई चाहिँ
भनेको मतलब कृतिहरू के लेखक रचनाहरू छ अहिले शीर्षकविहीन छन् तर निस्किन पनि तयार छ,
प्रकाशनमा पठाएको पनि छैन, अब त्यस समयमा निस्किएला त्यो।
अब हामी चाहिँ खसखस डट कमको श्रोताको तर्फबाट के भन्छौँ भने त्यो प्रकाशन चाँडै होस् र हामीले चाँडै पढ्न पाऊ, यसलाई ढिलो नगरौं भन्ने हाम्रो सल्लाह छ।
ठिक छ, राम्रो हो पुरा, मलाई तपाईँको सल्लाह मलाई जुन कुरो सुरु पर्छ सकेसम्म चाँडो निकाल्दछु र खसखसको माध्यममा त तपाईँले मेरा विषयमा जे जति प्रश्न गर्नुभयो र त्यो खसखसका श्रोताहरू कहाँ अवश्य पुग्ला भन्ने मलाई विश्वास छ।
अन्तिममा खसखस डट कमका श्रोता तथा पाठकहरूलाई तपाईँले विशेष सन्देश केही दिन चाहनुहुन्छ भने के?
अब यो विशेष सन्देश भन्ने त मेरो के दिनु छ र सायद खसखसका जो श्रोताहरू हुन् पाठकहरू हुन् त्यो सायद अमेरिकामा बेलायत विदेश नै भूमि विदेशका भूमिमा बसोबास गर्ने हाम्रा नेपाली बन्धुहरू पाठकहरू साहित्यकारहरू नै धेरै जसो होलान् होइन हो। त्यस कारणले म उहाँहरूलाई खालि के मात्रै भन्न चाहन्छु भने जहाँ जहाँ बसौं हामी जहाँको नागरिक हौं आखिर हामी नेपाली हौं र नेपाली भूमि नेपाली समाज नेपालीको देश आफ्नो देश त्यसलाई नबिर्सौं र हामी आफ्नो स्वाभिमानलाई गुमाएर स्वाभिमानलाई बिर्सिएर आफू र आफ्नो देशको प्रतिष्ठा स्थापित गर्न पछि नपरौं भन्ने माया लाग्दछ। आफ्नो स्वाभिमानलाई सकेसम्म कायम राख्न सकौं भन्ने मेरो आग्रह छ।
अवस्था धन्यवाद कृष्णचन्द्र सिंह प्रधानज्यू, यहाँको सुस्वास्थ्यको कामना गर्दै तपाईँको अमूल्य समय र विचार खसखस डट कमका श्रोताहरूलाई दिनुभएकोमा हामी आभारीका साथ धन्यवाद दिन चाहन्छौ र आजलाई बिदा माग्छौ।
धन्यवाद छ यहाँलाई।